الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. والصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. والصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. فیضان قرآن کے سلسلے میں حاضر ہیں اور آج سورہ نور کی آیت نمبر 12 سے قرآن پاک کا درس سنیں گے. اس سے پہلے جو آیات چل رہی تھی ان میں تہمت کی مذمت اور اس کے بعد حضرت عائشہ صدیقہ رضی اللہ تعالی عنہا پر جو تہمت لگی تھی اس کی اللہ تعالی نے تربیت کی اور مسلمانوں کو اس کے حوالے سے بہت سے احکام ارشاد فرمائے. اسی سیاق و سباق میں اب یہاں پر اللہ تبارک و تعالی نے مسلمانوں کو مخاطب کرتے ہوئے ارشاد فرمایا کہ جب تم نے یہ بات سنی تھی، تہمت کی بات سنی تھی، تو تم نے حسن ظن کیوں نہیں کیا، یعنی اچھا گمان کیوں نہیں کیا. بد گمانی کی طرف تو بہت سارے لوگوں کا ذہن منتقل ہو گیا جبکہ یہ مقام اچھے گمان کا تھا. مسلمان پر مطلقاً اچھا گمان کرنے کا حکم ہے اور یہاں تو معاملہ نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے اہل خانہ کی ناموس اور عزت کا تھا. چنانچہ اسی سیاق کے اندر ارشاد فرمایا، بسم اللہ الرحمن الرحیم، لولا اذ سمعتموه ظن المؤمنون والمؤمنات بانفسهم خيرا وقالوا هذا افق مبين لولا جاءوا عليه بأربعة شهداء فَإِذْ لَمْ يَأْتُوا بِالشُّهَدَاءِ فَأُولَئِكَ عِنْدَ اللَّهِ هُمُ الْكَاذِبُونَ. ایسا کیوں نہ ہوا کہ جب تم نے یہ بہتان سنا تو مسلمان مرد اور مسلمان عورتیں اپنے لوگوں پر اچھا گمان کرتے اور کہتے یہ کھلا بہتان ہے، اس پر چار گواہ کیوں نہ لائے. تو جب وہ گواہ نہ لائے تو وہی اللہ کے نزدیک جھوٹے ہیں. فرما دیا کہ جب تم نے یہ بہتان سنا تھا تو مسلمان مردوں عورتوں کو چاہیے تھا کہ اپنے ہم مذہب ان مسلمانوں پر اچھا گمان کرتے، حسن ظن کرتے، بد گمانی نہ کرتے اور کہہ دیتے کہ یہ تو کھلا بہتان ہے، کیونکہ معاملہ جن ہستیوں کا ہے ان کے بارے میں تو ویسے ہی واضح تھا کہ یہ کھلا بہتان ہی ہو سکتا ہے. اسی آیت مبارکہ سے جدا گانا یہ بھی معلوم ہوا کہ ہمیں حسن ظن رکھنے کا حکم ہے. اگر ہمارے سامنے کوئی خبر آتی ہے، کسی مسلمان کے بارے میں بری بات ہم تک پہنچتی ہے، جب تک اس کے بارے میں تصدیق نہ ہو جائے تو کم از کم ہمیں اس کے بارے میں خاموشی اختیار کرنی چاہیے اور اس بات کو قبول کر کے آگے پھیلا دینا شروع نہیں کر دینا چاہیے. بڑے افسوس کی بات یہ ہے کہ آج ہمارے معاشرے میں سنی سنائی باتوں کو آگے پھیلا دینا یہ بہت عام ہے اور اس میں سب سے بڑا کردار میڈیا کا ہوتا ہے. میڈیا کے لیے صرف اتنا ہی کافی ہے کہ ان کو خبر مل گئی. اب خبر مل گئی تو ان کی عید ہو گئی، ان کی ریٹنگ شروع ہو گئی، ان کا مقابلہ شروع ہو گیا. اس کی تصدیق ہو نہ ہو، کسی کی عزت بچے نہ بچے، ان کو مسالہ چاہیے، وہ ان کو مل چکا، اب اسے پھیلانے میں لگ جائیں گے. بھلے اگلے دن اس پر معذرت کرنی پڑے، اگرچہ معذرت کی توفیق بھی کم ہی کسی کو نصیب ہوتی ہے. جھوٹ بولتے جانا، جھوٹ بولتے جانا، جھوٹ بولتے جانا، یہ ہمارے میڈیا کا ایک بڑا نمایاں کارنامہ ہے. تو یہ طرز عمل قرآن اور حدیث کی تعلیمات کے بالکل خلاف ہے اور حقیقت کے اعتبار سے تو جو حقیقی صحافت ہے، جرنلزم ہے، یہ اس کے بھی خلاف ہے. جو اس شعبے کی کتابیں ہیں ان میں بھی یہ لکھا ہوتا ہے کہ جب تک کسی کے بارے میں تحقیق نہ ہو جائے تب تک اس کی طرف کوئی بات منسوب نہ کی جائے، اور اللہ رسول نے یہی ارشاد فرمایا. لیکن چونکہ ہمارے معاشرے میں افراتفری، شور شرابہ، ریٹنگ کا اور کمپٹیشن کا اور تنخواہیں بڑھانے کا شوق یہ اتنا زیادہ ہے کہ اس کے چکر میں نہ کسی کو قرآن کی پرواہ ہے، نہ کسی کو حدیث کے حکم کا پتہ ہے، نہ خود اپنے شعبے کے جو تقاضے اور اصول ہیں ان کے بارے میں ان کا خیال رکھنے کا کچھ خیال آتا ہے. اب اللہ تعالیٰ مزید یہی اسی معاملے کے بارے میں جو حضرت عائشہ رضی اللہ تعالیٰ عنہا والا تھا اس کے بارے میں مزید ارشاد فرماتا ہے. ولولا فضل الله عليكم ورحمته في الدنيا والآخرة لمسكم فيما افضتم فيه عذاب عظيم. اور اگر دنیا اور آخرت میں اللہ کا فضل اور اس کی رحمت تم پر نہ ہوتی تو جس بہتان میں تم پڑے تھے اس پر تمہیں بڑا عذاب پہنچتا. یعنی فرما دیا کہ یہ اللہ کا فضل اور رحمت تھی کہ اللہ تعالیٰ نے تمہیں فوری عذاب میں مبتلا نہ کر دیا, ورنہ جو تم نے حرکت کی تھی کہ نبی پاک صلی اللہ علیہ وآلہ وسلم کے اہل خانہ کی طرف غلط بات منسوب کی یہ اتنی بڑی تھی کہ اس پر تمہیں عذاب آ جاتا, لیکن اللہ تعالیٰ نے فضل کیا, رحمت فرمائی, تمہیں مہلت دی, توبہ کی توفیق عطا فرمائی اور تمہارے اوپر سے عذاب کو مؤخر کر دیا. آپ فرمایا اِذْ تَلَقَّوْنَهُ بِأَلْسِنَتِكُمْ وَتَقُولُونَ بِأَفْوَاهِكُمْ مَا لَيْسَ لَكُمْ بِهِ عِلْمٌ وَتَحْسَبُونَهُ هَيِّنًا وَهُوَ عِنْدَ اللَّهِ عَظِيمٌ. جب تم اس بہتان کو ایک دوسرے سے سن کر اپنی زبانوں پر لاتے تھے اور اپنے منہ سے وہ بات کہتے تھے جس کا تمہیں کوئی علم نہ تھا اور تم اسے ہلکا سمجھتے تھے حالانکہ وہ اللہ کے نزدیک بہت بڑا تھا. فرمایا کہ تم صرف سن سنا کر اپنی زبانوں پر لے آتے تھے, بات سنی, تحقیق نہیں ہوئی, زبان پہ لے آئے, حالانکہ تمہیں اس کا علم نہیں تھا. تم اسے معمولی سمجھتے تھے کہ ٹھیک ہے ایک بات ہوئی ہے, آگے سنی سنائی بول دی آگے, تم اسے ہلکا سمجھتے تھے, لیکن اللہ کے نزدیک یہ بہت بڑا معاملہ تھا. یہاں پر بھی اور اسے جدا گانا بھی کسی مسلمان کی عزت و ناموس کے بارے میں ایک بات پتا چلتی ہے, تحقیق نہیں ہوتی اور اسے پھیلا دیا جاتا ہے, لوگ سمجھتے ہیں نہیں جی یہ تو بس یہ تو آج کل کا رواج ہے, یہ تو روٹین ہے, یہ تو میڈیا کا تقاضا ہے. لوگ اسے ہلکا سمجھتے ہیں لیکن اللہ کے نزدیک یہ معاملہ بہت بڑا ہے. مسلمان کی عزت اللہ کے ہاں بہت عظیم ہے, اگرچہ وہ فاسق گناہگار مسلمان ہو, لیکن فاسق گناہگار کا یہ مطلب تو نہیں ہے کہ دنیا بھر کی برائیاں اس کے اوپر ڈال دی جائے اور ہر طرح کی برائی اس کی طرف منسوب کر دی جائے. اب اللہ تعالیٰ فرماتا ہے ولولا اذ سمعتموه قلتم ما يكون لنا ان نتكلم بهذا سبحانك هذا بهتان عظيم. اور کیوں نہ ہوا کہ جب تم نے سنا تھا تو تم کہہ دیتے کہ ہمارے لیے درست نہیں کہ ایسی بات کہیں, اے اللہ تو پاک ہے, یہ بڑا بہتان ہے. اللہ تعالی نے فرمایا کہ ایسا کیوں نہ ہوا کہ جب تم نے بہتان کی بات سنی تو اسی وقت بول دیتے کہ بھائی ہمارے لیے تو اس کے اوپر بات کرنا جائز ہی نہیں, ہمیں اس کا پتہ نہیں ہے, تحقیق نہیں ہے, تو ہمارے لیے اس کے بارے میں بات کرنا جائز ہی نہیں ہے, اور کہہ دیتے کہ یہ تو بہت بڑا بہتان ہے. اب اللہ تعالیٰ آخر میں فرماتا ہے یعظکم اللہ ان تعودوا لمثله ابدا ان کنتم مؤمنین وَيُبَيِّنُ اللَّهُ لَكُمُ الْآيَاتِ وَاللَّهُ عَلِيمٌ حَكِيمٌ. اللہ تمہیں نصیحت فرماتا ہے کہ دوبارہ کبھی اس طرح کی بات کی طرف نہ لوٹنا اگر تم ایمان والے ہو, اور اللہ تمہارے لیے آیتیں صاف بیان فرماتا ہے اور اللہ علم والا حکمت والا ہے. فرما دیا اللہ تمہیں نصیحت فرما رہا ہے کہ دوبارہ کبھی اس طرح کی بات کی طرف نہ لوٹنا کہ سنی سنائی بات کو آگے پھیلا دینا اگر تم ایمان والے ہو. اگر ایمان والے ہو تو دوبارہ ایسی حرکت نہیں کرنا, یہ اللہ کی آیتیں جو اس نے تم سے صاف بیان فرما دی. اب اسی سیاق و سباق میں اللہ تعالیٰ ایک فائنل بات ارشاد فرماتا ہے جو بہت ساری اس طرح کی اور اس سے ملتی جلتی باتوں کی جامع ہے. ارشاد فرمایا ان الذین یحبون ان تشیع الفاحشۃ فی الذین آمنوا لہم عذاب علیم فی الدنیا والآخرہ واللہ یعلم وانتم لا تعلمون ولولا فضل اللہ علیکم ورحمته وان اللہ رؤوف رحیم. بے شک جو لوگ چاہتے ہیں کہ مسلمانوں میں بے حیائی کی بات پھیلے ان کے لیے دنیا اور آخرت میں دردناک عذاب ہے, اور اللہ جانتا ہے اور تم نہیں جانتے, اور اگر اللہ کا فضل اور اس کی رحمت تم پر نہ ہوتی, اور یہ کہ اللہ تم پر نہایت مہربان رحم فرمانے والا ہے, اگر یہ نہ ہوتا تو اللہ تمہیں تمہاری اس حرکت کا مزہ چکھاتا ہے. یہاں اللہ تعالیٰ نے اصول بیان فرما دیا. وہ اصول کیا؟ فرمایا کہ جو لوگ یہ چاہتے ہیں کہ مسلمانوں میں بے حیائی پھیلے. اب بے حیائی پھیلنے کی بہت سی صورتیں ہو سکتی ہیں. وہ جتنی بھی صورتیں ہیں ان کے لیے فرمایا کہ ایسے لوگوں کے لیے دنیا اور آخرت میں دردناک عذاب ہے. اب بے حیائی پھیلنے کو پسند کرنا یہ کیا ہے؟ بڑی واضح سی بات ہے. اس میں وہ تمام لوگ شامل ہیں جو بے حیائی مسلمانوں میں کسی بھی انداز میں پھیلاتے ہیں. مثال کے طور پر جو فحش اور بہودہ اور پیار محبت کے گانے مخلوط قسم کے لڑکے لڑکیوں کے اجتماعات میں اور ان کے کنسرٹس کے اندر گاتے ہیں اور اس کا ارینجمنٹ کرتے ہیں وہ مسلمانوں میں بے حیائی پھیلاتے ہیں. جو مسلمانوں کے اندر اس طرح کی کوئی بھی دوسری چیز خواہ وہ مضامین کی صورت میں ہے, وہ تصاویر کی صورت میں ہے, وہ فلموں کی صورت میں ہے, وہ ڈراموں کی صورت میں ہے, جو اس کے پھیلانے والے ہیں وہ مسلمانوں میں بے حیائی پھیلاتے ہیں. جو پیار محبت کے ڈرامے بناتے ہیں اور انہیں دیکھنے والا وہی پیار محبت کے طریقے سیکھتا ہے کہ اپنی پڑوسن کے ساتھ کیا کرنا ہے, اپنی بھابھی کے ساتھ کیا کرنا ہے, اپنی فلاں کزن کے ساتھ کیا کرنا ہے, اپنے رشتے داروں کے ساتھ کیا کرنا ہے, یہ چیزیں لوگوں کو دکھائی جاتی ہیں اور لوگ ان کو فالو کرتے ہیں. یہ جو کرنے والے ہیں یہ مسلمانوں میں بے حیائی پھیلانے والے ہیں. جو فلمیں بنانے والے ہیں تو فلم کوئی تقویٰ طہارت کے اوپر تو بنتی نہیں ہے. فلم کا موضوع جو ہے وہ جو بھی ہوگا بہرحال اس کے اندر پیار محبت کی ایک سٹوری ضرور موجود ہوگی اور اس کے اندر بے حیائی اور اس کے اندر گانے ضرور موجود ہوں گے. کم از کم جو ہمارا پاک و ہند کا کلچر ہے وہ تو یہی, اور جو دوسرے ملکوں میں ہیں وہ بے حیائی اس سے بھی بڑھ کے اس کے اندر ڈال دیتے ہیں. اس طرح کے سین اس کے اندر ڈالنا ایک فلم کا ایک لازمی جز سمجھا جاتا ہے جو بے حیائی کے اوپر مبنی ہو. اب اس طرح کی فلمیں بنانے والے ہیں خواہ وہ مسلمانوں میں کسی برائی کی اصلاح کرنا چاہتے ہیں, جیسے بعض فلمیں کسی اچھے مقصد کے لیے بنائی جاتی, لیکن اچھے مقصد کے لیے ساتھ میں بے حیائی کو اس میں ڈال کر اور اس میں جوڑ کر پھیلایا جاتا ہے تو یہ بے حیائی پھیلانے والے, یہ مسلمانوں میں بے حیائی پھیلانا چاہتے ہیں. تو یہ میں نے چند ایک مثالیں عرض کی ہیں. تو یہ اچھا اسی طرح ان کی جو حمایت کرنے والے ہیں کہ کچھ لوگ بنانے والے ہیں اور کچھ وہ جعلی دانشور ہیں جو ان کی فیور کرنے والے ہوتے ہیں کہ ہاں یہ بہت اچھا کام کر رہے ہیں, یہ معاشرے کو انٹرٹین کر رہے ہیں اور یہ ان کے اندر سے فرسودگی اور ان کے اندر جو سٹریس اور ڈپریشن معاشرے کے اندر بہت بڑھ چکی ہے یہ اس کو ختم کرنے والے ہیں. تو یہ جو ان کی تائید کر کے ان کو بڑھاوا دینے والے ہیں یہ بھی انہی کے اندر شریک ہے جو مسلمانوں میں بے حیائی پھیلانا چاہتے ہیں. اب ان سب کے لیے جو اللہ تعالیٰ نے قرآن کے اندر وعید بیان فرمائی ہے وہ فرمایا لہم عذاب علیم فی الدنیا والآخرہ, ان کے لیے دنیا اور آخرت میں دردناک عذاب ہے, دردناک عذاب ہے. اسی سے اس کی جتنی مثالیں ہیں مثالوں کی طرف جائیں گے تو بہت ساری بنتی جائیں گی. ہمارے ہاں اب جیسے مثال کے طور پہ کپڑوں کا کوئی بھی سیزن آتا ہے, گرمیوں کا ہے یا سردیوں کا ہے, تو اب اس گرمیوں سردیوں کے سیزن کے لیے ایک تقریب کا اہتمام ہوتا ہے, وہاں پر لڑکیاں بے حیائی کے انداز کے اندر وہ لباس پہن کے آتی جاتی ہیں اور وہاں پر حرام نگاہوں کو اور گندی نگاہوں والے بیٹھے ہوئے ان کو دیکھ رہے ہوتے ہیں. یہ جو کچھ کرنے کرانے والے یہ جو اس کا انتظام کرنے والے یہ سب بے حیائی پھیلانے کے اندر شریک ہے. اس طرح کی کتنی تقریبات, کتنے پروگرام اور نہ جانے کیا کیا ہمارے معاشرے میں ہوتا ہے جس سے شاید ہر باشعور آدمی بخوبی واقف ہے کہ ہمارے معاشرے میں کیا ہوتا ہے. اخبار چھاپنے والے اپنی طرف سے اگرچہ بہت جناب اچھے مقاصد کے لیے چھاپتے ہوں گے لیکن انہی اخباروں کے اندر لڑکیوں کی تصویریں بھی ہیں, انہی کے اندر فلموں کی خبریں بھی ہیں. اسی طرح جو ویب سائٹس چلاتے ہیں ویب سائٹ بناتے ہیں یہ بنانے والے چلانے والے جو ایڈورٹائزمنٹ کی خاص طور پہ چلاتے ہیں وہ بھی اس کے اندر بے حیائی کے سین جو ہے اس میں بے حیائی کی تصاویر اس کے اندر ڈالی ہوتی ہیں. اسی طرح روڈ کے اوپر جو بہت بڑے بڑے بینر اور پینافلیکس اور سائن بورڈ اور نیون سائن بورڈ لگے ہوتے ہیں یہ سارے کے سارے ان کے اوپر کیا ہوتا ہے, ہر روڈ پہ جانے والا جانتا ہے کہ ان کے اوپر کس قسم کی تصویریں لگی ہوتی ہیں. یہ تصویر بنانے والا, یہ تصویر چھاپنے والا, یہ تصویر بنوانے والا, یہ جس کمپنی نے وہ تصویر بنائی اس کا مالک, اس کا مینیجر, اس کے سی ای او, اس کے جو کرتا دھرتا جو اپنی پروڈکٹ کو بیچنے کے لیے, خواہ اس نے صابن بیچنا ہے یا اس نے تیل بیچنا ہے یا اس نے کپڑے بیچنے یا اس نے جناب موبائل بیچنا ہے یا اس نے जो है वो शेव करने का रेजर बेचना है, वो कुछ भी बेचने के लिए जिस तरह की तस्वीर उन्होंने दी होती हैं वो बेहयाई का मुरक्का और बेहयाई का मुरक्कब होती है। और ये सारे के सारे इस आयत की वईद के अंदर शामिल हैं कि बेशक जो लोग चाहते हैं कि मुसलमानों में बेहयाई की बात फैले उनके लिए दुनिया और आखिरत में दर्दनाक अजाब है। अल्लाह रसूल के इतने वाज़े अहकाम मौजूद हैं, लेकिन हैरत होती है कि ये मुसलमान कहलाने वाले किस तरह उन अहकाम को पसे पुश्त डालकर और उनको एक आंख उठाकर देखना गवारा नहीं करते और जनाब लगे होते हैं अपने कामों के अंदर, लगे होते हैं अपने कामों के अंदर, और अगर कोई समझाने की कोशिश करे तो फौरी तौर पर ये मौलवियों का काम है, ये दखियानूसी, ये आउट ऑफ डेट, ये पुराने जमाने के लोग हैं, ये कबाइलियत चाहते हैं, ये पुराने जमाने का इस्लाम लेके आ रहे हैं। भाई अगर पुराने जमाने के इस्लाम की बात है तो या तो कुरान को साइड में कर दे या कुरान से आयतें निकाल दीजिए, कुरान से आयतें निकाल दे और एक नई किस्म की आयतें उसके अंदर डाल दे, फिर बोल दीजिए जनाब ये नई आयतें हैं। जब ये नहीं हो सकता और पता नहीं हो सकता कि कुरान अल्लाह की किताब है, महफूज किताब है, क्यामत तक के लिए है, तो फिर कुरान में तो ये लिखा हुआ है, कुरान सिर्फ 1400 साल के पहले के लोगों के लिए नहीं था, आज के लिए भी और क्यामत तक के मुसलमानों के लिए यही अहकाम है, तो इन पर अमल करना ही पड़ेगा। अब अल्लाह ताला ने मजमूई तौर पर ये ऊपर जितने अहकाम गुजरे उसमें बदकारी के बारे में था, तोहमत लगाने के बारे में था, बीवी पर तोहमत लगाने के बारे में था, सुनी सुनाई बात को आगे करने के बारे में था, बेहयाई को फैलाने के बारे में था, क्योंकि ये सारी चीजें शैतानी काम है, ये सारे काम शैतानी काम है। अब अल्लाह ताला ने एक जामे किस्म का हुक्म इरशाद फरमाया या अय्युहल्लज़ीन आमनू ला तत्तबिउ खुतुवातिश शैतान وَمَنْ يَتَّبِعْ خُطُوَاتِ الشَّيْطَانِ فَإِنَّهُ يَأْمُرُ بِالْفَحْشَاءِ وَالْمُنكَرِ وَلَوْلَا فَضْلُ اللَّهِ عَلَيْكُمْ وَرَحْمَتُهُ مَا زَكَى مِنْكُمْ مِنْ أَحَدٍ أَبَدًا وَلَكِنَّ اللَّهَ يُزَكِّي مَنْ يَشَاءُ وَاللَّهُ سَمِيعٌ عَلِيمٌ۔ اے ایمان والو، شیطان کے قدموں کی پیروی نہ کرو، और जो शैतान के कदमों की पैरवी करता है तो बेशक शैतान तो बेहयाई और बुरी बात ही का हुक्म देता है, और अगर अल्लाह का फजल और उसकी रहमत तुम पर ना होती तो तुम में से कोई शख्स भी कभी पाकीजा ना होता। अलबत्ता अल्लाह पाकीजा फरमा देता है जिसको चाहता है, और अल्लाह सुनने वाला जानने वाला। तो इस आयत मुबारका में मजमूई तौर पर फरमा दिया कि शैतान के नक्शे कदम पे ना चलो, जो उसके नक्शे कदम पे चलेगा तो शैतान उसे बेहयाई और बुरी बात ही का हुक्म देगा, शैतान उसे अच्छी बात का कभी नहीं कहेगा। अब उसके साथ फरमा दिया कि अल्लाह की रहमत और फजल होता है कि तुम पाक हो जाते हो, अगर अल्लाह की रहमत और फजल ना हो तो तुम में कोई शख्स खुद पाक नहीं हो सकता, क्योंकि शैतान और नफ्स उसके साथ लगे हुए वो उनकी वजह से जरूर राह रास्ते भटक जाए। अब इसके बाद जो अगली आयत है, इस आयत का ताल्लुक वो हजरत आयशा रजी अल्लाह ताला अन्हा के वाकया के साथ भी है और सिद्दीक अकबर रजी अल्लाह ताला अन्हो की से फजीलत का इजहार भी है। वो किस तरह अल्लाह ताला ने इरशाद फरमाया, इसी पहले तमहीद दर्ज कर देता हूँ। हुआ यूं कि सय्यदतुना आयशा सिद्दीका रजी अल्लाह ताला अन्हा पर जिन लोगों ने तोहमत लगाई उनमें एक मिस्ताह नाम के आदमी थे। मिस्ताह ये आदमी हजरत सिद्दीक अकबर रज़ी अल्लाह ताला अन्हु के रिश्तेदार थे और इंतहाई गरीब थे, लेकिन मुसलमान थे, मुहाजिर थे और बदरी सहाबा किराम में से थे, यानी जिन्होंने जंगे बदर में शिरकत की उनमें से थे। अब मुहाजिर हैं, बदरी सहाबी हैं, मुसलमान हैं, सिद्दीक अकबर रज़ी अल्लाह ताला के रिश्तेदार हैं और इसके साथ गरीब थे। तो सिद्दीक अकबर रज़ी अल्लाह ताला अन्हु इनका खर्चा उठाया करते थे, गरीब आदमी थे तो इनका जो भी खर्चा होता वो हजरत सिद्दीक अकबर रज़ी अल्लाह ताला दे दिया करते थे। जब हजरत आयशा पर तोहमत लगी तो उस तोहमत लगाने वालों में ये हजरत मिस्ताह भी शामिल है। जब ये भी तोहमत लगाने वाले में शामिल हुए, इन पर इनको हद भी लगी, यानी इनको 80 कोड़े भी लगाए गए तोहमत लगाने वालों को, तो सिद्दीक अकबर रज़ी अल्लाह ताला अन्हु को बड़ा जलाल आया। आपने फरमाया कि मैं इसके खर्चे भी पूरे करता हूँ, इस पर मेरे एहसानात भी हैं, इसके बावजूद एक झूठी तोहमत के जरिए इसने मुझे भी दुख पहुंचाया, मेरी बेटी को भी दुख पहुंचाया, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को भी दुख पहुंचाया, लिहाजा खुदा की कसम आइंदा से मैं इसको खर्चा नहीं दूंगा। ये आपने कसम खा ली कि खुदा की कसम मैं आइंदा इसको खर्चा नहीं दूंगा। उस पर अल्लाह ताला ने कुरान पाक की ये आयत नाज़िल फरमाई कि ऐ लोगों, ऐ मुसलमानों, तुम में से जो साहिब फजीलत लोग हैं और जिनके पास माली वसअत है, गुंजाइश है, उन्हें चाहिए कि वो ऐसी कसम ना खाएं कि हम अपने रिश्तेदारों को नहीं देंगे, हम गरीबों को नहीं देंगे, हम मिस्कीनों को नहीं देंगे, हम मुहाजिरों को नहीं देंगे, ऐसी कसम ना खाएं। तो जब ये आए और फिर उसके साथ ये फरमा दिया कि अल्लाह ताला ने फरमाया कि जो साहिब फजीलत लोग हैं इनको चाहिए कि ये मुआफ कर दिया करें, दरगुजर करें। क्या ऐ लोगों, क्या तुम ये नहीं चाहते कि अल्लाह तुम्हें बख्श दे? अगर तुम ये चाहते हो कि खुदा तुम्हें बख्श दे तो तुम दूसरों को बख्श दो। तो ये आयत मुबारक नाजिल हुई। जब ये आयत नाजिल हुई तो सिद्दीक अकबर रजी अल्लाह ताला अन्हु ने फौरन अर्ज की कि मैं अपनी कसम से दस्तबरदार होता हूँ, मैं आइंदा हजरत मिस्ता को खर्चा दिया करूंगा और मैं चाहता हूँ कि अल्लाह ताला मुझे बख्श दे। जो अल्लाह ताला ने फरमाया था कि क्या तुम नहीं चाहते कि अल्लाह तुम्हें बख्श दे, तो इन्होंने कहा कि मैं चाहता हूँ कि अल्लाह मुझे बख्श दे। चुनाचे अब इस आयत मुबारक की तरफ आइए। इरशाद फरमाया वला यअतलि उलुल फजल मिनकुम वस्सअति अन युतु उलिल कुरबा वल मसाकीन वल मुहाजिरीन फी सबीलिल्लाह वलयअफु वलयस्फहु अला तुहिब्बून अन यग़फिरल्लाहु लकुम वल्लाहु गफूरुर रहीम। और तुम में फजीलत वाले और माली गुंजाइश वाले ये कसम ना खाएं कि वो रिश्तेदारों और मिस्कीनों और अल्लाह की राह में हिजरत करने वालों को अपने माल से ना देंगे, ऐसी कसम ना खाएं। और इन फजीलत वालों को चाहिए कि मुआफ कर दें और दरगुजर करें। क्या तुम इस बात को पसंद नहीं करते कि अल्लाह तुम्हारी बख्शिश फरमा दे? और अल्लाह बख्शने वाला मेहरबान है। ये आयत मुबारक, इसका जो वाकया और शान नुज़ूल है वो मैंने आपको पहले अर्ज कर दिया। अब इसमें दो तीन चीजें हैं जो हमारे लिए काबिले तवज्जो है। नंबर एक तो ये कि इसमें सैयदना सिद्दीक अकबर रज़ी अल्लाह ताला अन्हु की फजीलत का पता चला कि अल्लाह ताला ने उन्हें साहिब फजीलत कुरान के अंदर करार दी। अब उसकी फजीलत का इनकार कौन कर सकता है जिसे अल्लाह फरमाता है कि ये साहिब फजीलत? तो सिद्दीक अकबर रज़ी अल्लाह ताला अन्हु वो साहिब शान सहाबी है। एक बात। दूसरी बात यह है कि अगर कोई शख्स ये कसम खा ले कि मैं फलान नेकी नहीं करूंगा, जैसे यहां पर यही था कि रिश्तेदार पे, मिस्कीन पे, मुहाजिर पे अपना माल खर्च करना नेकी का काम। अब अगर कोई शख्स ऐसी कसम खा ले कि वो फलान नेकी नहीं करेगा तो उसे चाहिए कि कसम तोड़ दे, वो नेकी करे और कसम का कफारा दे दे। और ये हदीस मुबारक के अंदर नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने भी इसकी तायीद फरमाई और इसकी तलकीन फरमाई। अब मिसाल के तौर पे अगर हमारे माशरे के अतबार से इसकी मिसाल ले लें, शरी मसले के अतबार से अर्ज करता हूं, एक शख्स ये कसम खा ले कि खुदा की कसम मैं अपने मसलन मैं अपने मामू से आइंदा बात नहीं करूंगा, या खुदा की कसम मैं अपने फलां रिश्तेदार से आइंदा ताल्लुक नहीं रखूंगा। अब रिश्तेदारों से ताल्लुक रखने का अल्लाह ने हुक्म दिया, रिश्तेदारों से ताल्लुक तोड़ना ये हराम है। अब अगर ये शख्स अपनी कसम पूरी करे तो ये गुनाहगार होगा। तो अब इसके लिए शरई हुक्म ये है कि ये कसम तोड़े, अपने रिश्तेदारों से मिले, बात करे, हुस्ने सुलूक करे और अपनी कसम का कफारा दे। तो अगर कोई आदमी किसी अच्छा काम ना करने की कसम खा ले, अच्छा काम ना करने की कसम खा ले या कोई गुनाह करने की कसम खा ले तो वो उसका खिलाफ करे, यानी कसम को पूरा ना करे, कसम तोड़ दे और कसम का कफारा अदा करे। तो ये दूसरा दूसरी एक चीज है जो इस आयत के तहत अर्ज करनी थी। तीसरी बात यह कि जो साहिब फजीलत लोग हों उन्हें चाहिए कि वो अफवो दरगुजर को अपनी आदत बनाए, जैसे अल्लाह ताला ने यहां फरमाया कि इन्हें चाहिए कि मुआफ कर दे और दरगुजर करे। और खास तौर पे ऐसी जगह, जो जगह यहां बयान की है ये बड़ी ही काबिले तवज्जो है, क्योंकि इस पर वैसे तो दिल करता कि पूरा बयान करो लेकिन चूंकि बयान का मौका नहीं है तो तफसीर ही बयान करनी है। जब हम किसी को किसी गरीब की मदद करते हैं, अब वो हमारा रिश्तेदार हो सकता है, वो हमारा छोटा भाई हो सकता है, वो हमारे कोई खानदान का फर्द हो सकता है या हमारा कोई दोस्त हो सकता है, हम किसी पर एहसान करके अपने जहन में ये रख के बैठे होते हैं कि ये हमारा शुक्रिया अदा करे। अगर वो शुक्रिया अदा ना करे तो हम वैसे उससे नाराज हो जाते हैं, यार देखो कितना बेदीद आदमी है, हमने मेरे इतने एहसान के बावजूद शुक्रिया अदा करने की तौफीक नहीं इसको, ये कैसा आदमी है, ये तो हमारी हालत है। अच्छा अब इसे अगला स्टेप ले ले, अब अगर जिस बंदे पर हमने एहसान किया उसका जिंदगी भर का हमने खर्चा उठाया हुआ था, उसकी मुश्किल के वक्त में मदद की, कभी किसी मौके पर वो हमसे बदसुलूकी करे, हमसे गलत सुलूक कर बैठे, तो फिर तो बस खत्म सारा कुछ, उसके बाद तो जना पूरी जिंदगी गुजर जाए, क्या मजाल है कि हम कभी उस बंदे का कीना अपने दिल से खत्म कर दे, हम तो कदम कदम पे बोलेंगे अरे ये 2% का आदमी, ये गरीब फकीर कंगाल, ये जिसके पास एक पाई नहीं थी, मैंने इसकी इतनी मौकों पर मदद की और आज ये हमारे सामने खड़े होकर बात करता है, इसने मेरे बारे में ऐसी बात कह दी, इसने मेरे साथ ऐसा किया, इसने मेरे साथ ये मामला किया, इसकी ऐसी तैसी। अब उसके बाद फिर जनाब वो पहले पूरी जिंदगी माफिया मांगता रहे कि जनाब गलती होगी, लेकिन नहीं हम भी उसको माफ करें। तो ये जो मरहला है ये बड़ा अजीबोगरीब है कि किसी पर एहसान करके, मैंने तो ऐसे लोगों को देखा है कि जो उलमा की खिदमत करके बाद में उलमा को नौकर समझते, कि किसी आलिम को आलिम की खिदमत की, अब उसे अपने घर में दावत दी कि जनाब मौलवी साहब हमारे घर में खत्म पढ़ दें, और उस बेचारे ने गलती से बोल दिया कि मैं मसरूफ हूं और मुझे कोई काम है, तो बस उसके बाद सेठ साहब का तो जनाब हालत देखने वाली होती कि जनाब मैं इसकी इतने पैसे दिए थे और ये मैंने इसको हज कराया उमरा कराया और ये मैं इसको ये किया वो किया और ये मेरे घर पे आया नहीं मेरे कहने के ऊपर जनाब। उसके बाद फिर शेर साहब तो पूरी जिंदगी दोबारा उससे सलाम लेना पसंद नहीं फरमाएंगे और इंतहाई गुस्से और नाराजगी के अंदर सारी जिंदगी गुजार देंगे। ये तर्ज अमल, अगर यही तर्ज अमल है तो फिर ऐसे लोगों को चाहिए कि ये किसी पर एहसान ना किया करे, ये किसी को दे ही ना, ताकि ना ये दे और ना बाद में इनका तकब्बुर और इनकी अनानियत बाद में जाहिर हो, और अगर देते हैं और देना ही चाहिए और तरीका भी यही है, तो फिर कम अज कम अपने दिल की भी इसलाह करने की कोशिश करें। ये तरीका नहीं है कि आप जो है वो एहसान कर दे और उसके बाद जिंदगी भर उसे जतलाते रहे। और एक और बात जो आयत मुबारका से जाहिर है वो ये है कि जो ये चाहता है कि अल्लाह उसकी बख्शिश फरमा दे, उसे चाहिए कि वो लोगों को माफ कर दे। लोगों को माफ करेंगे अल्लाह आपको माफ करेगा, माफ करना इख्तियार करेंगे अल्लाह ताला आपको माफ करेगा। अब इसके बाद अल्लाह ताला ने दोबारा उसी मौजू पर कलाम फरमाया कि जो तोहमत लगाने का है, जो पारसा औरतों पर तोहमत लगाते हैं, अल्लाह ताला ने उनके लिए सख्त वईद बयान फरमाई। सख्त वईद, कैसी सख्त वईद है आइए सुनिए। इरशाद फरमाया इन्नल लदीन यरमून अल मुहसनात अल गाफिलात अल मुमिनात लुइनू फिद दुनिया वल आखिरा वलहुम अज़ाबुन अज़ीम يوم تشهد عليهم ألسنتهم وأيديهم وأرجلهم بما كانوا يعملون يومئذ يوفيهم الله دينهم الحق ويعلمون أن الله هو الحق المبين। बेशक वो लोग जो अनजान पाक दामन ईमान वाली औरतों पर तोहमत लगाते हैं, उन पर दुनिया और आखिरत में लानत है और उनके लिए बड़ा अजाब है, जिस दिन उनके खिलाफ उनकी जबानें और उनके हाथ और उनके पांव उनके अमाल की गवाही देंगे। उस दिन अल्लाह उन्हें उनकी पूरी सच्ची सजा देगा और वो जान लेंगे कि अल्लाह ही सच्चा जाहिर करने वाला है। ये आयते मुबारका दोबारा तोहमत लगाने वालों के बारे में आई, क्योंकि मामला जो है ये बड़ा संगीन है और इसी संगीनी मैंने पिछले सिलसिले के अंदर भी अर्ज की थी कि किसी पे तोहमत लगाना बाज औकात उसकी और उसकी नस्लों की जिंदगी बर्बाद कर देने के बराबर होता है। तो अल्लाह ताला ने यह फरमाया कि वो औरतें जो बेहयाई को जानती भी नहीं है, जो जिन्होंने इस तरह की जनाब ये प्यार मोहब्बत की पींगे कभी बढ़ाने का सोचा नहीं, ये मैसेजेस और जनाब ये रातों को लंबी लंबी फोन कॉल्स, जिन्होंने कभी इनके बारे में गौर भी नहीं किया, इस तरह की जो अनजान पाक दामन ईमान वाली औरतें हैं, इन पर जो तोहमत लगाए उन पर दुनिया और आखिरत में खुदा की लानत है और इनके लिए बहुत बड़ा अजाब है। किस दिन ये अजाब होगा? जिस दिन इन लोगों के खिलाफ इनकी जबानें गवाही देंगी, इनके हाथ गवाही देंगे, इनके पांव गवाही देंगे। इनकी जबानें बोलेंगी कि ये दुनिया में क्या करते थे, इनके हाथ बोलेंगे ये दुनिया में क्या करते थे, इनके पांव बोलेंगे ये दुनिया में किधर जाते थे। और उस दिन इनको पूरी सच्ची सजा मिलेगी। अब उसके बाद अल्लाह ताला ने वो जो तबीयतों का रुझान है वो बयान किया कि जो गंदा है, जो गंदी तबीयत वाला है वो गंदगी की तरफ ही बढ़ता है, जो अच्छी तबीयत वाला है वो अच्छाई की तरफ ही जाता है। चुनाचे फरमाया الخبيثات للخبيثين والخبيثون للخبيثات والطيبات للطيبين والطيبون للطيبات أولئك مبرؤون مما يقولون لهم مغفرة ورزق كريم۔ گندی عورتیں گندے مردوں کے لیے ہیں اور گندے مرد گندی عورتوں کے لیے ہیں اور پاکیزہ عورتیں پاکیزہ مردوں کے لیے ہیں اور پاکیزہ مرد پاکیزہ عورتوں کے لیے۔ وہ پاکیزہ لوگ ان باتوں سے بری ہیں جو گندے لوگ کہہ رہے ہیں، ان پاکیزہ لوگوں کے لیے بخشش اور عزت کی روزی ہے۔ یہ اللہ تعالیٰ نے بیان فرما دیا۔ اس میں حضرت عائشہ رضی اللہ تعالیٰ عنہا اور حضرت صفوان رضی اللہ تعالیٰ عنہ کی بھی پاکی کا بیان ہے کہ یہ تو پاکیزہ ہستیاں، سیدہ عائشہ پاکیزہ ہستیاں ہیں، اسی لیے تو پاکیزہ ترین ہستی یعنی نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی بارگاہ میں تھی، اور سیدنا صفوان بھی پاکیزہ آدمی تھے۔ تو یہ ان کی پاکیزگی کا بھی بیان ہے، اور اس کے ساتھ ویسے بھی بیان کر دیا کہ آدمی جیسا خود ہوتا ہے اس کا رجحان بھی انہی طرح کے لوگوں کی طرف ہوتا ہے۔ اگر نیک آدمی ہوگا تو اسے پسند ہوگا کہ یار میں نیک لوگوں کی صحبت میں بیٹھوں، اگر شرابی ہوگا تو شرابی یہ نہیں چاہے گا کہ جناب میں نمازیوں کی اور پرہیزگاروں کی اور روزہ داروں کی صحبت میں بیٹھوں، شرابی پسند کرے گا شرابیوں کے درمیان بیٹھنا، جواری پسند کرے گا جواریوں میں بیٹھنا، چور پسند کرے گا چوروں میں بیٹھنا، اور اسی قاتل پسند کرے گا قاتلوں میں اور ڈکیتوں میں اور گینگسٹرز کے درمیان بیٹھنا، نیک آدمی پسند کرے گا نیکوں میں بیٹھنا، نمازی پسند کرے گا نمازیوں میں بیٹھنا۔ تو یہ طبیعتوں کا رجحان ہوتا ہے۔ اسی طرح اچھی گفتگو کرنے والا پسند کرے گا کہ وہ انہی کے پاس بیٹھے جو اچھی باتیں کرتے ہیں، جبکہ فحش اور گندی باتیں کرنے والا پسند کرے گا کہ اس کی گیدرنگ انہی لڑکوں کی ہو جو گندی باتیں کریں، فحش باتیں کریں، گندے لطیفے سنائیں اور اس طرح کی چیزیں کریں۔ تو یہ چیز بتا دیتی ہے کہ انسان کی فطرت اور اس کی نیچر کیا ہے۔ اگر گندی نیچر ہے تو وہ گندگی پسند، اگر وہ گندگی پسند کرتا ہے تو سمجھ جائے کہ اس کے اندر گند ہے، اور اگر وہ اچھی باتیں پسند کرتا ہے تو سمجھ جائے کہ اس کے اندر اچھائی۔ تو جو فحش باتیں سننا، دیکھنا اور ان کی طرف توجہ کرنا پسند کرتے ہیں وہ سمجھ لیں کہ ان کے اندر فحش اور ان کے اندر گندگی پائی جاتی ہے، اور جو تقوی کی اور خوف خدا کی باتیں سننا، دیکھنا، پڑھنا پسند کرتے ہیں وہ سمجھ جائیں کہ ان کے اندر تقوی اور خوف خدا موجود ہے۔ ان کے لیے اجر کیا ہے؟ فرمایا ان کے لیے بخشش ہے اور عزت کی روزی ہے اللہ تعالیٰ جو قیامت میں ان کو عطا فرمائے۔ اب اس کے بعد اللہ تعالیٰ نے چند وہ معاشرتی طریقے بیان فرمائے اور معاشرتی آداب بیان فرمائے کہ جن سے آدمی کو پاکیزگی نصیب ہوتی ہے۔ پاکیزگی کا یہ طریقہ نہیں ہوتا کہ آدمی حرکتیں جو مرضی کرے اور کہے کہ نہیں جناب مجھے پاکیزگی مل جائے گی، ایسا نہیں ہوتا۔ پاکیزگی کے لیے اپنے اعمال کو تبدیل کرنا پڑتا ہے، پاکیزگی کے لیے اپنے طرز عمل کو تبدیل کرنا پڑتا ہے۔ اب اس کے لیے کیا ہے؟ آدمی اٹھنے میں، بیٹھنے میں، دیکھنے میں، سننے میں، بولنے میں اچھے طریقے اختیار کرے۔ اب اس کی یہاں پر اللہ تعالیٰ نے جو ایک چیز بیان فرمائی ہے، ارشاد فرمایا یا ایھا الذین آمنوا لا تدخلوا بیوتا غیر بیوتکم حتی تستأنسوا وتسلموا علی اہلہا ذلکم خیر لکم لعلکم تذکرون فَإِن لَّمْ تَجِدُوا فِيهَا أَحَدًا فَلَا تَدْخُلُوهَا حَتَّى يُؤْذَنَ لَكُمْ وَإِن قِيلَ لَكُمُ ارْجِعُوا فَارْجِعُوا هُوَ أَزْكَى لَكُمْ وَاللَّهُ بِمَا تَعْمَلُونَ عَلِيمٌ۔ اے ایمان والو، اپنے گھروں کے سوا اور گھروں میں داخل نہ ہو جب تک اجازت نہ لے لو اور ان میں رہنے والوں پر سلام نہ کر لو، یہ تمہارے لیے بہتر ہے تاکہ تم نصیحت مانو۔ پھر اگر تم ان گھروں میں کسی کو نہ پاؤ تو بھی ان میں داخل نہ ہونا جب تک تمہیں اجازت نہ دے دی جائے، اور اگر تمہیں کہا جائے واپس لوٹ جاؤ تو تم واپس لوٹ جاؤ، یہ تمہارے لیے زیادہ پاکیزہ ہے اور اللہ تمہارے کاموں کو خوب جاننے والا ہے۔ یہ پہلی ہدایت ہے جس کا تعلق معاشرت کے ساتھ، نگاہوں کی حفاظت کے ساتھ، और जिंदगी गुजारने के अच्छे तरीकों के साथ है। और ये मैनर्स और ये आदाब है जो अल्लाह ताला ने कुरान में बयान फरमाए और इस्लाम हमें सिखाता है। क्या फरमाया कि जब किसी के घर जाओ तो बेधड़क अंदर ना घुस जाया करो, इजाजत लो, सलाम कहो, इजाजत मिल जाए तो घर में दाखिल हो जाओ। तो किसी के घर में बगैर इजाजत दाखिल होना ये मना है, और सिर्फ इजाजत ना ली जाए, साथ में सलाम भी कहा जाए, जो फिर साथ में एक मजीद इस्लामी तरीका ऐड हो जाता है। तो इजाजत लो, सलाम करो, और इजाजत मिलने पर फिर घर के अंदर दाखिल हो जाओ। और अगर बिल किसी के घर में गए और घर में है ही कोई नहीं, तो अब ये नहीं है कि चूंकि आप तो घर में है ही कोई नहीं घुस जाओ, नहीं, फरमान नहीं, अगर घर में कोई नहीं है तब भी बगैर इजाजत के ना जाओ। यानी घर में अगर अफराद हो फिर तो ये होता ना कि चले आदमी घर की जो है वो किसी किसी औरत पे नजर ना पड़ जाए, किसी घर के पोशीदा मामले पे नजर ना पड़ जाए, तो इसलिए बना। लेकिन अगर घर में कोई नहीं है तो ये समझ के नहीं कि अब तो घर में है कोई तो नजर किस पे पड़ने लगा घुस जाओ, नहीं, तो ऐसा नहीं, घर में कोई नहीं तब भी बगैर इजाजत के किसी के घर में दाखिल नहीं होना। और उसके साथ मजीद फरमा दिया कि जैसे किसी के घर गए, उसे कहा कि जी मैं आपसे मिलना चाहता हूं, और घर वालों ने कहा कि मैं अभी आपसे नहीं मिल सकता, प्लीज आप वापस चले जाए, तो वहीं पर अड़ ना जाओ कि नहीं जना मैं तो आया हूं आज तो मिलके ही जाऊंगा। नहीं, फरमाया कि अगर तुम्हें कहा जाए कि वापस लौट जाओ तो तुम वापस आ जाओ, और ये वापस आना तुम्हारे लिए ज्यादा पाकीज़ा है, ये ज्यादा अच्छा है तुम्हारे लिए, इसकी पैरवी करो। अब गौर फरमाए कि हमारा दीन हमें सिखाता क्या है और हम करते क्या, हमारा तर्ज अमल क्या होता है, हम किसी से मिलने जाए, अच्छा फिर इसमें सब बराबर है, दोस्त है या रिश्तेदार, कि बाज़ औक़ात क्या होता है आदमी किसी ऐसे काम में मसरूफ होता है कि वाकई वो किसी से नहीं मिल सकता। अब उस वक्त आके सामने वाला बेल पे बेल दिए जा रहा, बेल पे बेल दिए जा रहा, वो दरवाजा नॉक किए जा रहा है, नहीं मिल के ही जाना है। तो अगर तीन मरतबा तक इजाजत है, तीन मरतबा दरवाजा खटखटाएं या हल्की सी बेल दे दे, इजाजत अगर अंदर से जवाब आ गया तो ठीक है वरना लौट आए। ये नहीं है कि 101 मरतबा बेल बजा के छोड़नी और दरवाजा नॉक करके छोड़ना, नहीं। अच्छा, इसी तरीके से अगर किसी का दरवाजा खटखटाया, अब उसने इंटरकॉम से या उसने बच्चे को भेजे बोल दिया कि मैं अभी नहीं मिल सकता, तो इसरार ना करें कि नहीं जी मुझे मिलना ही मिलना, वापस आ जाए। ये वापस आना ज्यादा अच्छा है, ये ज्यादा पाकीज़ा। मैंने बहुत सारे इस तरह के अपनी जिंदगी के अंदर भी वाकया देखे हैं, लोगों के भी देखे हैं कि क्या मजाल है कि इन चीजों का ख्याल रखें। एक आदमी बेचारा दोपहर के 3 बजे अपने काम काज से वापस आया, गर्मी से बुरा हशर है उसका, और अब वो जैसे ही घर के अंदर आके बैठा ऊपर से बिजली बंद है। अब जना बिजली बंद है, बाहर से किसी ने आके दरवाजा खटखटाना शुरू कर दिया, अब वो खटखटाया जा रहा खटखटाया जा रहा, वो बेचारा अंदर घर वालों से अभी लड़ाई कर रहा है और इधर ये बाहर से भाई साहब तशरीफ ले, तो अब पूरे घर का उसके माहौल का सत्यानाश करके रख देगा इसका दरवाजा खटखटाया जाना। तो जाना किस वक्त चाहिए किसी के घर में उस पर गौर करें, किसी के घर जाने का अंदाज क्या होना चाहिए उस पर गौर करें। सिंपल जो उसका रूल है वो ये है कि हमारी वजह से किसी को तकलीफ ना हो। जो इसके इन सब के पीछे एक बेसिक रूल है वो ये है कि हमारी वजह से किसी की बेपर्दगी ना हो, किसी को हमारी वजह से तकलीफ ना हो। अगर कोई बंदा मिलना ही पसंद नहीं करता तो बेहतर है कि आप ना मिले उससे, उससे मिलकर उसे तकलीफ देने से बेहतर है कि आप उससे दूर हो जाए और रास्ते में आमने सामना हो, मुलाकात हो जाए, सलाम ले लें उससे। लेकिन क्या जरूरी है कि नहीं जनाब आप उसके घर के ऊपर अपना लेके खड़े हैं कि नहीं मैं तो मिलके ही जाऊंगा, तो ये तरीका नहीं होना चाहिए। अब इसी से मिलता जुलता एक और मजीद हुक्म, गैर मस्कूनतिन फीहा मताउन लकुम वल्लाहु यअलमु मा तुबदून व मा तक्तुमून। इस बारे में तुम पर कुछ गुनाह नहीं कि उन घरों में जाओ जो खास किसी की रिहाइश नहीं, जिनमें तुम्हें नफा उठाने का इख्तियार है, और अल्लाह जानता है जो तुम जाहिर करते हो और जो तुम छुपाते हो। यहां जो फरमाया गया वो ये है कि किसी के घर में जाए तो हुक्म है दरवाजा खटखटाएं, इजाजत ले और फिर अंदर जाए। लेकिन अगर कोई ऐसी जगह है कि जो किसी खास बंदे की रिहाइश नहीं है, वो है ही ऐसे कि लोग आते हैं जाते हैं आते हैं जाते हैं, अगर ऐसी जगह है तो वहां जाने से पहले इजाजत लेने की हाजत नहीं है, क्योंकि वो जगह इस काम के लिए है। जैसे आपकी शॉप है, कोई दुकान है, हम किसी दुकान पे जाए तो ये तो नहीं है कि जाने से पहले अंदर इजाजत लें, वो दुकान वाले ने दुकान खोल ली इसलिए कि भाई आओ और चीजें खरीदो। इसी तरह स्टेशन पे जाते हैं वेटिंग रूम के अंदर बैठे हुए, अब वो अगर कमरा है तो उसमें जाने से पहले कोई इजाजत लेने की हाजत नहीं है। मुसाफिर खाना है जो है इसलिए कि लोग आए जाएं तो वहां पर किसी का सेपरेट रूम नहीं है, वहां पर आने जाने के अंदर भी हरज नहीं। तो ऐसी जगह कि जो सब के लिए मुश्तरक है, मस्जिद है, मस्जिद में जाने से पहले जरूरी नहीं कि आदमी दरवाजा खटखटा के पूछे कि भाई साहब मैं अंदर आ जाऊं, नहीं, मस्जिद है, खुली हुई है, इसीलिए खुली कि आप आए अंदर बैठ के अल्लाह रसूल का जिक्र करें, कुरान पढ़ें, नमाज पढ़ें। तो जो ऐसी कॉमन जगह है वहां पर जाने के लिए इजाजत लेने की हाजत नहीं। अल्लाह तबारक व तआला हमें इन आदाब पर अमल करने की तौफीक अता फरमाए। आमीन। जाहिन नबी अल अमीन सल्लल्लाहु तआला अलैहि।